यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। देखिएका समस्याको समाधान गर्दै देशको विकास र समृद्धिलाई अघि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। प्रतिनिधि सभा बैठकलाई उपलब्धिमूलक बनाउने विषयमा सभामुख र राजनैतिक दलका प्रमुख सचेतक तथा मुख्य सचेतक बीच छलफल। शिक्षा विधेयक 2080 आवश्यक संशोधन गरी वर्गीय विभेदको अन्त्य र उद्यमशीलतामा जोड़ दिनुपर्ने सांसदहरूको सुझाव। र बंगलादेशमा आरक्षण विरूद्ध विद्यार्थीहरूको प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरी बीच भएको भिडन्तमा थप 6 जनाको मृत्यु।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देखिएका समस्याहरूको समाधान खोजी देशलाई विकास र समृद्धिको बाटोमा हिँडाउन सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। इन्जिनियर दिवसका अवसरमा हिजो काठमाण्डुमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशको अहिलेको अवस्थाबारे सरकार जानकार रहेको र त्यसको समाधान खोज्न तयार रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले नेपाल र नेपालीको विगत प्रशंसा योग्य रहे पनि अहिलेको अवस्था भने सन्तोषजनक नरहेको उल्लेख गर्नुभयो।
देश प्रशंसा गर्न लायक छ, देशको इतिहास प्रशंसा गर्न लायक छ, गौरवपूर्ण इतिहास छ, भविष्य उज्जवल छ, त्यसमा कुनै सन्देह छैन। तर आज सन्तोष मान्न खुशी हुन सकिने अवस्था छैन, हामीले यस अवस्थालाई बदल्नै पर्नेछ। समस्याहरू छन् र त्यो समस्या तपाईँहरूले पनि भोग्नु परिरहेको छ, जसबाट तपाईँहरू उन्मुक्ति चाहनुहुन्छ। आफ्ना तर्फबाट गर्ने प्रतिबद्धता पनि तपाईँहरू गर्न तयार हुनुहुन्छ र सरकारको तर्फबाट पाउनुपर्ने सपोर्ट पनि प्राप्त होस् भन्ने तपाईँहरूको आकांक्षा बहुत जायज छ। र सरकारको तर्फबाट म तपाईँहरूलाई भन्न चाहन्छु, सरकार अप्ठ्यारा खोज्ने होइन, अप्ठ्यारालाई सजिलोमा परिणत गर्न समाधान खोज्ने तरिकामा छ।
प्रधानमन्त्री ओलीले देश निर्माणका लागि सबै एकजुट भई लाग्नुपर्नेमा जोड़ दिँदै वर्तमान सरकार समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरू खोज्दै अघि बढ़छ भन्नेमा विश्वस्त हुन समेत आग्रह गर्नुभयो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राजनैतिक स्थायित्वका लागि दुई ठूला दलहरू मिली सरकार बनाएको बताउँदै अहिलेको सरकारलाई असफल हुने छूट नभएको बताउनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्गाले युवालाई देशभित्रै रोजगारीका अवसर सिर्जना गर्न सरकार दत्तचित्त भई लागेको बताउनुभयो। मन्त्री खड्गाले इन्जिनियरहरू कुनै पनि आयोजनामा छोटो समय मात्रै काम गरी अर्कोमा जाने गर्नाले आयोजनाहरू अलपत्र पर्ने गरेको भन्दै इन्जिनियरहरूलाई आवश्यकता अनुसार द्विपक्षीय वा बहुपक्षीय सम्झौता गरी काम गर्न र कामलाई स्थायित्व दिन समेत सुझाव दिनुभयो। लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने निर्णय गरेको छ। पार्टी अध्यक्ष महन्त ठाकुरको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको प्रमुख सचेतक रामप्रकाश चौधरीले जानकारी दिनुभयो। वर्तमान सरकारलाई समर्थन गरेको लोसपाका तर्फबाट नेता शरदसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री हुनुहुन्छ। प्रतिनिधि सभामा लोसपाका 4 सांसद हुनुहुन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संविधान बमोजिम यही साउन 6 गते प्रतिनिधि सभामा विश्वासको मत लिनुहुने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल नियुक्त हुनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो साँझ बसेको मन्त्री परिषद बैठकले एमालेका नेता विष्णु रिमाललाई प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो। यस्तै बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डाक्टर युवराज खतिवड़ालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिनुभयो। यस्तै बैठकले मन्त्री परिषद अन्तर्गतको विभिन्न विभिन्न पाँचवटा समितिहरू समेत गठन गर्ने निर्णय गरेको छ। बैठकले राजनैतिक समितिको संयोजकमा उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश मानसिंहलाई तोकेको छ भने प्रशासन समितिमा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङ, सामाजिक समितिको संयोजकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीलाई तोकिएको छ। यस्तै विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखक रहनु भएको छ भने आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल रहनु भएको संचार मन्त्री गुरूङले बताउनुभयो। सभामुख देवराज घिमिरेले राजनैतिक दलका प्रमुख सचेतक र मुख्य सचेतकहरूसँग प्रतिनिधि सभाको क्यालेण्डर निर्माण, प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनका लागि पठाउनु भएको सूचना लगायतका विषयमा छलफल गर्नुभएको छ। संघीय संसद सचिवालयमा हिजो भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिने विषयमा छलफल भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी गराउनुभयो। त्यस्तै बैठकमा प्रधानमन्त्रीको विश्वासको मत, सभाको आगामी 15 दिनका लागि क्यालेण्डर निर्माण र विभिन्न समितिमा सभापति चयन लगायतका विषयमा छलफल भएको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि जानकारी गराउनुभयो। बैठकमा कार्यव्यवस्था परामर्श समितिको पुनर्गठन, संसदीय सुनवाई समितिको सभापति चयन, संघीय संसदको संयुक्त समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति गठन, प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको सभापति चयन, संसदमा रहेका विधेयकलाई अघि बढ़ाउने लगायतका विषयमा छलफल भएको हो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देश र व्यवस्थालाई अप्ठ्यारो पर्दा कांग्रेस एमाले एक ठाउँमा उभिने गरेको बताउनु भएको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो लमजुङका एमाले नेता कार्यकर्ताको बधाई तथा शुभकामना ग्रहण गर्दै मन्त्री गुरूङले 2046 सालमा पञ्चायत फाल्न, 2062-63 सालमा राजतन्त्र फाल्न र 2072 गणतान्त्रिक संविधान बनाउन पनि कांग्रेस एमाले एकै ठाउँमा उभिएको बताउनुभयो। उहाँले अहिले मुलुक राष्ट्रिय स्वतन्त्रता र स्वाधीनताको हिसाबले कमजोर भएका कारण कांग्रेस एमाले एक ठाउँमा उभिन परेको पनि बताउनुभयो। ठूला राजनैतिक दल एकताबद्ध हुनुपर्ने स्थिति देशमा बनेको धारणा उहाँले राख्नुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुर्तीजन्य पदार्थमा कर वृद्धि गर्न नसकिएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा सुर्ती, खैनी तथा गुटखा उद्योगको पूँजी तथा क्षमता वृद्धि सम्बन्धमा भएको छलफलमा मन्त्री भण्डारीले अरू मुलुकमा सुर्तीजन्य पदार्थमा 75% भन्दा माथि कर लगाएको तर हामीले ती मुलुकका अभ्यास अवलम्बन गर्न नसकेको बताउनुभयो। मन्त्री भण्डारीले सुर्तीजन्य उद्योगले रोजगारी दिइरहेको, यस क्षेत्रबाट राजस्व बढ़ी प्राप्त भएकाले तत्काल उद्योग बन्द गर्न नसकिए पनि यसको प्रयोग कम गर्न सचेतना तथा कर वृद्धि गर्न सकिने बताउनुभयो। बैठकमा चिनी उद्योग तथा उखु किसानका समस्या समाधान सुझाव उपसमितिका संयोजक कृष्ण कुमार श्रेष्ठले प्रतिवेदन पेश गर्नुभयो। त्यसै गरी स्पन्ज आइरन बिलेट्सको भन्सार महसुल, अन्तशुल्क तथा उद्योगको अध्ययन अनुगमन उपसमितिका संयोजक रेखा यादवले प्रारम्भिक प्रतिवेदन पेश गर्नुभयो। समितिले नेपालमा खैनी गुड्का जस्ता सुर्तीजन्य उद्योगलाई आवश्यक कच्चा पदार्थ आयात तथा निर्यातको विवरण आपूर्ति मन्त्रालयबाट माग्ने निर्णय भएको समितिका सभापति अब्दुल खानले जानकारी गराउनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक 2080 संशोधनकर्ता सांसदहरूसँग छलफल भएको छ। सिंहदरबार स्थित समितिमा भएको छलफलमा संशोधनकर्ता सांसदहरूले शिक्षालाई उद्यमशीलतासँग जोड़नुपर्ने र शिक्षकलाई निजामती सेवा सरहको सुविधा दिनुपर्ने बताउनुभयो। विधेयकमाथि छलफल गर्दै सांसदहरूले शिक्षक गुरू भएकाले अस्थायी र स्थायी नाममा विभेद गरेर मानसिक रूपमा हतोत्साही हुन दिन नहुने बताउनुभयो। सांसदहरूले प्रत्येक जिल्लामा आवासीय विद्यालय बनाउनु पर्ने, शिक्षामा वर्गीय विभेदलाई हटाउनु पर्ने, कम्प्यूटर तथा खेल शिक्षकको दरबन्दी बढ़ाउनु पर्ने, श्रमलाई घृणा गर्ने शिक्षा नीतिलाई सुधार गर्नुपर्ने भन्दै शिक्षामा भएको चरम राष्ट्रिय निराशालाई आशामा परिवर्तन गर्ने गरी शिक्षा विधेयक बनाउनु पर्नेमा जोड़ दिनुभयो। सहकारी संस्थाको बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले हिजो सहकारी क्षेत्रसँग सम्बन्धित संचारकर्मीसँग छलफल गरेको छ। छलफलमा समिति सभापति सूर्यबहादुर थापाले सहकारीको समस्या उजागर गरी समाधानमा लैजान संचारकर्मीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो। प्रतिनिधि सभाका सांसदहरूले आदिवासी जनजाति समुदायभित्रका पनि पिछड़िएको वर्गलाई मूल प्रवाहमा ल्याउनु पर्नेमा जोड़ दिनुभएको छ। संसदको महिला तथा सामाजिक मामिला समितिको हिजो बसेको बैठकमा समितिका सांसदहरूले आदिवासी जनजातिभित्रका पनि पहुँचवाला व्यक्तिहरूले मात्रै समावेशिताका नाममा अवसर पाइरहने प्रवृत्तिको अन्त्यका लागि जनजातिभित्रका सीमान्तकृत महिला अझै पछाडि परिरहेको बताउनुभयो। महान्यायाधिवक्ता रमेश बडालले हिजो पद बहाली गर्नुभएको छ। महान्यायाधिवक्ताको कार्यालयमा पद बहाली गर्दै महान्यायाधिवक्ता बडालले संवैधानिक र कानूनी दायराभित्र रही पीड़ितलाई अधिकतम न्याय दिने विषयमा केन्द्रित हुने बताउनुभयो। महान्यायाधिवक्ता बडालले संवैधानिक र कानूनी दायराभित्र रहेर सरकारलाई कानूनी सल्लाह दिने स्पष्ट पार्नुभयो। यसअघि हिजै महान्यायाधिवक्ता बडालले पद तथा गोपनीयताको शपथ लिनुभएको थियो। राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधान न्यायाधीश विशम्बर प्रसाद श्रेष्ठले महान्यायाधिवक्ता बडाललाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। नेपाली कंग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन 23 गते बस्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन 23 गते दिउँसो 1 बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य एवं आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि निर्देशन अनुसार अनुरोध गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको 92 वर्षको उमेरमा हिजो निधन भएको छ। विगत 65 वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् 1991 पूर्ण रूपमा द्वारिकाज होटलको जिम्मेवारी सम्हाल्दै आउनु भएको थियो। उहाँको निधनपछि पर्यटन व्यवसायीहरूले मुलुकको पर्यटन क्षेत्रले सच्चा अभिभावक गुमाएको प्रतिक्रिया व्यक्त गर्नुभएको छ। काठमाडौँ महानगरपालिकाले डेंगू लागेको आशंका लागेमा तत्काल 1180 सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ। अहिले नियमित पानी परिरहेकाले डेंगूको संक्रमण बढ़न सक्ने भन्दै काठमाडौँ महानगरपालिकाले डेंगू रोग लागेको शंका लागे तत्काल 1180 फोन गरी परामर्श लिन पनि आग्रह गरेको छ। परामर्श सेवाका लागि निशुल्क हटलाइन टेलिफोन 24 घण्टा संचालनमा ल्याइएको काठमाडौँ महानगरपालिकाले जनाएको छ। अकस्मात अस्पताल जानु परे 102 सम्पर्क गरी निशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि काठमाडौँ महानगरपालिकाले आग्रह गरेको छ। डोल्पाको सदरमुकाम दुनै बजारमा गत मंगलबार राति परेको पानीसँगै गएको बाढ़ीले क्षति पुर्याएको छ। बजारभन्दा माथिबाट बनाइएका दुनै तिब्ला सड़क खन्दा यत्रतत्र छोड़िएको माटो र ढुंगासँगै गएको बाढ़ीले सदरमुकाम स्थित जिल्ला अदालत, मालपोत कार्यालय, वन कार्यालय तथा केही घरमा समेत क्षति पुर्याएको बताउँछन् डोल्पाबाट संवाददाता सरोज थापा।
घरमै बाढ़ी पसेपछि स्थानीयहरू रातभर जाग्राम बसेका थिए भने केही मिनट भेरी नदी नै थुनिएको थियो। ठुलीभेरी नगरपालिका तिनकी पवित्र बुढा मंगलबार मस्त निद्रामै भएको बेला घरमा 81 बाढ़ी पस्यो। पवित्रसँगै स्थानीय पञ्ची रोकाया, कर्णबहादुर नेउपाने, माया डाँगी र जगत बुढाको घरमा पनि बाढ़ी पस्यो। घरभित्रै बाढ़ी पसेपछि उनीहरू रातभर जाग्राम बसे। घरमा रहेको सबै सामानमा बाढ़ीले क्षति पुर्याएको दुखेसो पुग्दै ठुलीभेरी तिनकी पीड़ित मनमाया समाल
रातिको पानीले गर्दाखेरि लुगा कपडा सबै भिजायो, रासन पानी सबै टप गर्यो, पिसाब बनायो, धन्दाले मान्छेले मरे थियो, धन्दाले बाँच्यो।
केही मिनट नदीमै थुनिने गरी मंगलबार रातिप्ला खोलाबाट आएको बाढ़ीले सदरमुकाम दुनै स्थित भेरी नदी थुनेर खोलिएको थियो। जिल्ला प्रहरी कार्य डोल्पाका प्रहरी नायब उपरीक्षक हरिकृष्ण केसी,
बिहान 3:30 बजे निरन्तर वर्षाको कारणले ठुलीभेरी नगरपालिका 3 दुनै स्थित तिप्ला जाने निर्माणाधीन बाटोबाट चाहिँ लेदो सहितको पानी घरभित्र छिरेको, यसमा चौपाएर मानवीय क्षति नभएको भने भौतिक क्षति भएको देखिन्छ। यसै गरी वन कार्यालय, मालपत्र कार्यालय र अदालतमा समेत क्षति पुगेको छ।
घरभन्दा माथिबाट खनिएको सड़कै कारण घरमै बाढ़ी पसेपछि दुनैका स्थानीय त्रसित छन्। उनीहरूले क्षतिपूर्तिको मागसहित बाढ़ीबाट जोगिने उपाय अपनाउन स्थानीय सरकार तथा प्रशासनसँग हार गुहार गर्दै ठुलीभेरी तिनकी स्थानीय अम्बा कुमारी केसी,
जिन्दगी हाम्रो अकालमा मर्न नपरोस्, सरकारले भए पनि कोही संस्थाले भए पनि जोडले भए पनि हाम्रो न्याय सुरक्षा दिनु पर्यो।
यो वर्षा मात्रै दुनै बजारमा पटक पटक बाढ़ीले वितण्डा मचाइसकेको छ। बाढ़ीबाट हुने क्षति न्यूनीकरणको प्रयास भइरहेको बताउँदै भौतिक पूर्वाधार कार्यालय डोल्पाका कार्यालय प्रमुख टेक हितान,
नेचुरल ड्रेनेज सिस्टमलाई आर्टिफिसियलमा परिणत गरियो, यसलाई बचाउनको लागि हामीले चाहिँ विभिन्न सरकार निकायले प्रोपर प्लान गर्न आवश्यक छ। पूर्वाधार कार्यालय भयो, नगरपालिका भयो, प्रदेश र संघ सरकारले पनि यसमा ध्यान दिन जरुरी छ। समयमै चाहिँ यसको चाहिँ निराकरण हुन सकेन भने यसले भविष्यमा ठूलो क्षति गर्ने कुरामा दुई मत छैन।
वातावरणीय अध्ययन नै नगरी कर्णाली प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालयले दुनै बजारभन्दा माथिबाट दुनै तिब्ला सड़क निर्माण गरेकोले यही सड़कका कारण दुनै बजारमा बाढ़ी आएको हो। सरोज थापा, रेडियो नेपाल, दुनै डोल्पा।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा आरक्षण विरूद्ध विद्यार्थीहरूको प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरी बीच भएको भिडन्तमा थप 6 जनाको मृत्यु भएको छ। सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेको प्रदर्शनहरूमा ती हाताहाती भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। सन् 1971 देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने संघर्षमा लड़ेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणाली विरूद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँ ठाउँमा प्रदर्शन गर्दै आएका छन्। बंगलादेशमा केही सरकारी पदहरू महिला, जातीय, अल्पसंख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ। त्यहाँ एक तिहाई पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्याइने गरेको छ। असन्तुष्ट विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्दै आएका छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग पनि गरेका छन्। राजधानी ढाकासहित विभिन्न शहरमा यो साता कोटा प्रणाली विरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरू बीच झडपहरू भएका हुन्। यसमा विशेष गरी सत्तारूढ दल अवामी लीगको विद्यार्थी संगठन बंगलादेश छात्र लीग बीसीएल पनि संलग्न देखिएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेन कोविड 19-बाट संक्रमित हुनुभएको छ। आगामी राष्ट्रपति पदको चुनावी दौड़बाट पछि हट्न डेमोक्रेटिक पार्टीबाटै दबाव बढ़दै गएका बेला बाइडेन कोविड संक्रमित हुनुभएको हो। कोविड संक्रमित भएपछि बाइडेनमाथिको यो दबाव अझै बन्न सक्छ। व्हाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पिएरेका अनुसार बाइडेनलाई कोविड विरूद्धको खोप दिइएको छ। अस्ट्रेलियाको बेरोजगारी दर जून महिनामा 4.1% पुगेको छ। यसअघि मे महिनामा बेरोजगारी दर 4% रहेको अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स बीएसले बिहिबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ। तथ्याङ्क अनुसार गत मेदेखि जून महिनाको बीचमा कार्यरत अस्ट्रेलियालीको संख्या 50,200 बढ़ेको थियो। सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको संख्या पनि 9,700 बढ़दा बेरोजगारी दर वृद्धि भएको हो। प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ। यो सँगै नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको मुलुकको संख्या 183 पुगेको छ। बेलायतको उपनिवेशबाट सन् 1979 स्वतन्त्र भएको किरीबासको जनसंख्या 120,000 मात्र रहेको छ। यो टापु राष्ट्र 1999 संयुक्त राष्ट्रसंघको सदस्य भएको हो। रूसले क्रिमियामा 33 युक्रेनी ड्रोन र प्रायद्वीपतर्फ गइरहेका 10 नौसैनिक ड्रोन खसालेको मस्को रक्षा मन्त्रालयले जनाएको छ। अब आर्थिक समाचार।
उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मुलुकमा स्थायित्व कायम गर्नकै लागि ठूला दल मिलेर नयाँ सरकार बनेकाले आशावादी भई आर्थिक क्रियाकलापमा सक्रियताका साथ लाग्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। नेपाल उद्योग परिसंघ सीएनआईका पदाधिकारीसँग बिहिबार अर्थ मन्त्रालयमा भएको छलफलमा अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा आशाको दियो बाल्ने प्रयास वर्तमान सरकारले गर्ने विश्वास दिलाउँदै निजी क्षेत्रसँग मिलेर सरकार अघि बढ़ने बताउनुभयो। छलफलमा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको मनोबल बढ़ाउनु पर्ने धारणा राख्नुभयो। यस्तै छलफलमा परिसंघका पूर्व अध्यक्षहरू विष्णु कुमार अग्रवाल, हरिभक्त शर्मा लगायतले वर्तमान सरकारको निर्माणबाट राजनीतिक स्थिरता हुने आशा जागेकाले निजी क्षेत्र उत्साहित बनेको र आगामी दिनमा सरकारसँग मिलेर काम गर्न आफूहरू आतुर रहेको धारणा राख्नुभयो। शेयर कारोबार मापक नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन बिहिबार झण्डै 60 अंकले बढ़ेर 2,424 अंक भन्दा माथि पुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक बिहिबार 59.68% बढ़ेर 2,424.32 बिन्दुमा पुगेको छ। नेप्सीसँगै बिहिबार कारोबार रकम पनि बढ़ेको छ। बुधबार 12 अर्ब भन्दा बढ़ीको शेयर कारोबार भएकोमा बिहिबार 15 अर्ब 54 करोड़ रूपियाँ भन्दा बढ़ीको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। व्यावसायिक रूपमा कृषि तथा पशुपालन व्यवसाय सञ्चालन गर्दा स्वरोजगार सिर्जना हुनुसँगै कृषकहरू लाखौं रूपियाँ आमदानी गर्न सफल भइरहेका थुप्रै उदाहरणहरू देखिने गरेका छन्। कञ्चनपुरको शुक्लाफाटा नगरपालिका 8 बेलडाड़ीका तेज बहादुर चौधरी यस्तै उदाहरण बन्न सफल हुनुभएको छ। कृषक तेज बहादुर चौधरीले अहिले व्यावसायिक पशुपालनबाट वार्षिक 7 लाख रूपियाँ भन्दा बढ़ी आमदानी हुने गरेको बताउनुभयो। यस्तै गुल्मीका व्यावसायिक केरा खेती गर्ने कृषकहरूले पनि राम्रो आमदानी गरिरहेको पाइएको छ। गुल्मीको सत्यवती गाउँपालिका 6 खैरेनीका छविलाल ढकालको परिवारले केरा खेतीबाट अहिले वार्षिक 5 लाख रूपियाँ भन्दा बढ़ी आमदानी गरिरहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। यस्तै पाल्पा रामपुरका व्यावसायिक कृषक वासुदेव ढुंगानाले आफूले पशुपालनबाट राम्रो आमदानी लिइरहेको बताउनुभयो। कृषक ढुंगानाले अहिले व्यावसायिक रूपमा गाई पालन गर्दै आएको र सँगसँगै आर्गेनिक तरकारी समेत उत्पादन गरिरहेको बताउनुभयो।
सुरेन्द्र मणि त्रिपाठी, अब खेल समाचार।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले एक टीम भएर अगाडि बढ़न तयार रहेको बताउनु भएको छ। राष्ट्रिय खेलकुद परिषद राखेपका अध्यक्ष समेत रहनुभएका खेलकुद मन्त्री चौधरीले राखेपले बिहेबर आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सो कुरा बताउनु भएको हो। मन्त्री चौधरीले वर्तमान सरकारको पहिलो मन्त्री परिषद बैठकले 300 दिनमा किर्तिपुर क्रिकेट मैदानमा आवश्यक पूर्वाधार तयार गर्ने गरेको निर्णयका सम्बन्धमा सदस्य सचिवसँग छलफल भइरहेको बताउनु भयो। 10 राष्ट्रिय खेलकुद लगायत अन्य विषयमा चाँडै बोर्ड बैठक बसेर टुंग्याउने मन्त्री चौधरीले जानकारी दिँदै नेपाली खेलाड़ी मेहनती लगनशील र संघर्ष गर्न सक्ने क्षमता भए पनि छोटो तयारीबाट खेलाड़ीबाट ठूलो अपेक्षा गर्न नसकिने बताउनुभयो। राखेपका उपाध्यक्ष शिव कोइरालाले लक्ष्यलाई पूरा गर्न राखेप टीम सहयात्री बनेर काम गर्न तयार रहेको बताउनु भयो। राखेपका सदस्य सचिव टंकलाल घिसिङले खेलकुदलाई गहिराईमा बुझेको नेतृत्व पाएकोमा खुशी व्यक्त गर्दै असल सारथी बनेर काम गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। यसैबीच बिहेबारे सिंहदरबार स्थित युवा तथा खेलकुद मन्त्रालयमा सदस्य सचिव घिसिङले खेलकुद मन्त्री चौधरीलाई राखेपको कार्ययोजनाहरू विस्तृत रूपमा पनि प्रस्तुत गर्नुभएको थियो। एएफसी महिला च्याम्पियनशीप लीगको प्रारम्भिक छनौटमा विभागीय टोली एपीएफ समूह सीमा परेको छ। एसियाली फुटबल महासंघ एएफसीले बिहिबार सार्वजनिक गरेको ड्र अनुसार एपीएफ समूह सीमा परेको हो। यो समूहमा एपीएफ सँगै उज्बेकिस्तानको फुटबल क्लब नासाफ र मलेसियाको सभा फुटबल क्लब रहेको छ। एएफसीका अनुसार प्रारम्भिक चरणमा 13 टोलीले प्रतिस्पर्धा गर्नेछन्, जसमा एक समूह एमा 4 र अन्य 3 समूहमा 3 टोली रहेका छन्। भूटान, जोर्डन, मलेसिया र साउदी अरबले अगस्त 25-31 केन्द्रीकृत लीग ढाँचामा एक एक समूहको खेल आयोजना गर्नेछन्। नेपाल रहेको समूहको खेल भने मलेसियामा हुने एएफसीले जनाएको छ। एपीएफले पहिलो पटक महिला च्याम्पियनशीप लीगको प्रारम्भिक छनौट खेल्न लागेको हो।
अझै बम अब मौसम। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन सट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.6 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.6 डिग्री सेल्सियस, वर्षा 27 मिलिमिटर, सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29-31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:20 भयो भने सूर्यास्त भरे साँझ 7 बजे हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। अहिले देखिएका समस्याको समाधान गर्दै देशको विकास र समृद्धिलाई अघि बढ़ाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता, प्रतिनिधि सभा बैठकलाई उपलब्धिमूलक बनाउने विषयमा सभामुख र राजनैतिक दलका प्रमुख सचेतक तथा मुख्य सचेतक बीच छलफल, शिक्षा विधेयक 2080 आवश्यक संशोधन गरी वर्गीय विभेदको अन्त्य र उद्यमशीलतामा जोड़ दिनुपर्नेमा सांसदहरूको सुझाव, र बंगलादेशमा आरक्षण विरूद्ध विद्यार्थीहरूको प्रदर्शनका क्रममा विद्यार्थी र प्रहरी बीच भएको भिडन्तमा थप 6 जनाको मृत्यु। यसका साथै बिहान 7 बजेको समाचार यही सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।